नमस्ते, गुलाबी सम्वादको आजको नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। म सविता
अनि म करुणा, मेरो तर्फबाट पनि तपाईँलाई धेरै स्वागत छ पडकास्ट सिरिज गुलाबी सम्वादको सेकेन्ड सिजनको 49 भागमा। र पडकास्टमा हामी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विभिन्न विषयवस्तुमा रहेर छलफल कुराकानी गर्ने गर्छौँ। र यो अभियानमा हामी सँगै सहयात्रा गरिराखेको छ करुणा फाउन्डेसन नेपालले।
करुणा, भर्खरै दसैँ पनि हामीले मनाइसक्यौँ र तिहारको रौनक पनि छाइसकेको छ, होइन? पक्कै पनि सबैजनाले दसैँ चाहिँ राम्रोसँग मनाउनु भयो होला, अनि तिहार र छठ मनाउने सुरसारमा पनि हुनुहुन्छ होला। यहाँ कुरा गर्नु खोजेको चाहिँ चाडबाडको बेलामा हुन सक्ने यौनजन्य हिंसाको सामना चाहिँ कसैले गर्न नपरोस् भन्ने हाम्रो अपेक्षा हो, र त्यही कुरा चाहिँ हामीले यहाँ गर्न लागेका हौँ।
एकदमै, किनकि अन्य समयमा भन्दा चाडपर्वको समयमा परिवारकै सदस्यबाट, होइन, घरभित्रकै मान्छेबाट, नजिकका आफन्तहरूबाट यौन दुर्व्यवहार भोग्नु परेको कुरा चाहिँ धेरै श्रोताले हामीलाई यस अघिका वर्षहरूमा पनि सेयर गर्नुभएको थियो। हामीले पडकास्टको विभिन्न एपिसोडहरूमा चाहिँ यो विषयमा कुराकानी पनि गरिरहेका छौँ।
एकदमै, त्यसैले पनि यो समयमा चाहिँ अझै धेरै सतर्क हुन जरुरी छ जस्तो लाग्छ कि करुणा, किनकि चाडबाड भनेकै सबैजना जम्मा हुने, रमाइलो गर्ने, भिडभाड हुने समय हो। यस्तो समयमा चाहिँ खराब नियत भएका आफन्तहरू पनि त्यही भिडभाडमा हाम्रै वरिपरि झुमिरहेका हुन्छन्। त्यस्ता व्यक्तिले कति बेला कसलाई दुर्व्यवहार गर्छन् थाहै हुँदैन,
र फेरि आफन्तको भेषमा लुकेका त्यस्ता व्यक्तिका कारण हामीले दुर्व्यवहार त भोग्छौँ नै, त्यो सँगसँगै चाहिँ पछिसम्म पनि त्यो घटनाले त्यस्ता व्यक्तिले दिइरहने मानसिक तनावको कुरा त झन् कति गहिरो छ, होइन? त्यसले कति धेरै चोट पार्छ त्यो हामी अनुमानै गर्न सक्दैनौँ कि सविता।
एकदमै करुणा, त्यसैले पनि हामीले अघिल्ला वर्षहरूमा चाडबाडलाई लक्षित गरेर परिवारभित्रै हुने आफन्तले गर्न सक्ने दुर्व्यवहार र त्यसबाट बच्न के गर्न सकिन्छ, कानुनी व्यवस्थाहरू के कस्ता छन् भन्ने बारेमा पनि छलफल गरिरहेका थियौँ, होइन त करुणा?
एकदमै हो सविता, र तपाईँले यदि ती कुराकानी, ती पडकास्टहरू सुन्न छुटाउनु भएको छ भने हाम्रो एपिसोडहरू सुन्न सक्नुहुनेछ। कसरी सुन्ने भनेर चाहिँ हामी अहिले कार्यक्रमको अन्तिममा भन्नेछौँ भन्दै अब चाहिँ आज हामीले छलफल गर्न लागेको विषयवस्तुमा नै प्रवेश गरौँ होला। र आजको विषयवस्तुको बारेमा कुरा गर्नुपर्दा आज हामीले पोलिसी एन्ड लेजिस्लेसन द रोड टु इन्क्लुसिभिटी अर्थात् समावेशिताको सवालमा नीति र कानुन के कस्ता छन् भन्ने बारेमा छलफल गर्दैछौँ।
अझ त्यसमा पनि अपाङ्गता भएको व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा मानसिक स्वास्थ्यको सवालमा विद्यमान रहेका नीति तथा कानुनी व्यवस्थाहरूको बारेमा बढी फोकस्ड भएर विज्ञसँग पनि कुराकानी गर्नेछौँ।
र त्यस्ता नीति नियमहरू के छन् भनेर नै एकछिन चर्चा गरौँ होला सविता, होइन? नेपाल केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनगणना 2078 अनुसार कुल जनसङ्ख्याको 2.2% जनसङ्ख्या चाहिँ अपाङ्गता रहेका छन्, जसमध्ये महिला 2%, पुरुष 2.5% छन्। र कुल अपाङ्गता भएका मानिसहरू मध्ये 37.75% शारीरिक अपाङ्गता, 16.88% न्यून दृष्टि सम्बन्धी, त्यसै गरी 5.37% दृष्टि सम्बन्धी, 7.85% बहिरा, 7.81% सुनाइ सम्बन्धी, अनि 1.56% श्रवण दृष्टिविहीन सम्बन्धी, अनि 6.36% स्वर बोलाइ सम्बन्धी, 8.78% बहु अपाङ्गता, 4.2% मनोसामाजिक, 1.73% बौद्धिक, अनि 0.75% अटिजम सम्बन्धी, 6.75% अनुवंशीय रक्तस्राव जसलाई चाहिँ हामीले हेमोफिलिया पनि भन्न सक्छौँ, त्यसबाहेक चाहिँ बाँकी 1.07% मानिसहरूमा अन्य किसिमको अपाङ्गता रहेको छ भनेर पाइएको छ।
यी मध्ये कतिले सहजै यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा मानसिक स्वास्थ्यको सेवा सुविधा लिन पाएका होलान्, या त कतिलाई नेपालको कानूनले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा मानसिक स्वास्थ्यको बारेमा नीति तथा कानूनी व्यवस्था पनि बनाएको छ है भन्ने कुराको सूचना पनि पाएका होलान्।
त्यही त भनेको सविता, किनकि सरकारले प्रदान गर्ने सेवा सुविधा मात्रै नभएर देशमा विद्यमान कानून तथा नीतिहरूको बारेमा जानकारी हुने हो भने पनि धेरै समस्याको समाधान, अझ भनौ न धेरै प्रश्नको उत्तर चाहिँ पाउन सकिन्छ, सजिलो पनि हुन्छ के।
त्यही त, किनकि अपाङ्गता भएका व्यक्तिहरू शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारणले अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन सक्दैनन्, जसले गर्दा नीतिगत रूपमै सुरक्षित गरेका अधिकार पनि राम्रोसँग उपयोग गर्न पाउँदैनन्।
र विश्व स्वास्थ्य संगठनका अनुसार मानिस स्वस्थ हुनको लागि शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य अधिकार हरेक मानिसको स्वस्थताको एउटा प्रमुख सूचक पनि हो। मानिसको प्रजनन प्रणाली र यसले गर्ने कार्यहरू स्वस्थ ढङ्गले नियमित रूपमा सुचारू भई सुरक्षित तथा सन्तुष्ट जीवनयापन गर्न र आफूले चाहेको समयमा आवश्यकता अनुसार स्वतन्त्र ढङ्गले सन्तान उत्पादन गर्न योग्य हुनु प्रजनन स्वास्थ्यको मुख्य उद्देश्य पनि हो।
पक्कै पनि, तर के नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सँगसँगै मानसिक स्वास्थ्यको लागि उपयुक्त नीति तथा कानुनी व्यवस्थाहरू छन् त? अब एकैछिन हामीले विज्ञसँग गरेको कुराकानी नै सुनौ न।
प्रयत्न नेपाल भन्ने संस्था जो दृष्टि सम्बन्धी अपाङ्गता भएका महिलाहरूको क्षेत्रमा क्रियाशील छ, त्यो संस्थाको म संस्थापक अध्यक्ष।
अपाङ्गता भएका व्यक्तिका लागि नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र मानसिक स्वास्थ्यलाई एड्रेस गर्ने के कस्ता कानुनी व्यवस्थाहरू छन्, के कस्ता नीतिहरू छन्?
पहिलो कुरा त के छ भने अपाङ्गता भएका व्यक्तिहरूको अलिकति केही नीतिहरूले चाहिँ केही प्रावधानहरू सुनिश्चित गरेका छन्। तथापि त्यो कुरा चाहिँ अझै पनि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसँग रहेर चाहिँ अडि केन्द्रित छ, तर यौनिकता र बडी अटोनोमीमा चाहिँ त्यति छैनन्। तथापि भएका नीति नियमहरू हेरिरहँदा चाहिँ जस्तै नेपाल सरकारले सन् 2010 यता जुन UNCRPD अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि हस्ताक्षर र अनुमोदन गरिसकेपछि त त्यो पनि एउटा कानुन सरह नै हुने भएको हुनाले त्यसको आर्टिकल 23 अपाङ्गता भएका व्यक्तिहरूको पारिवारिक जीवनको अधिकारको कुराहरू गरेका छ। त्यस्तै गरेर त्यसको धारा 25 अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यको अधिकारको कुरा गरिरहेको छ। त्यस्तै गरेर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन जुन CRPD नै आधारित भएर बनेको थियो त्यो अधिकार ऐनले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ यो महिलाहरूलाई यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हुनेछ भनेर त्यो खालको कुराहरू बोलेका छ। त्यस्तै गरेर संविधानले जुन धारा 38 बोलेका कुराहरू जुन सबै व्यक्तिहरूलाई यौन महिलाहरूलाई यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हुनेछ भन्ने कुराहरू जति पनि बोलेको छ अन्य भन्ने कुरामा अपाङ्गता भएको महिलाहरू पनि यसै नै परिहाल्यो। अर्को भनेको चाहिँ जुन स्वास्थ्य रणनीतिले पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा जुन सेवाहरू चाहिँ पहुँचयुक्त बनाउनु पर्ने, अपाङ्गता मैत्री सेवा गर्नुपर्ने भनेर जुन 10 वर्ष रणनीति छ स्वास्थ्यको, त्यो रणनीतिले पनि बोलेको पाइन्छ। जस्तै SDGकै अब हामीले दिगो विकासको लक्ष्यले पनि Goal 3 पनि स्वास्थ्यको कुरा गरिरहँदा त्यो भित्रका कुराहरू पनि समग्र सबै भनिरहँदा अपाङ्गता भएका महिलाहरूलाई नै भएको सुनिश्चित भएको मान्न सकिन्छ।
जस्तै यी जति पनि कानुनी व्यवस्थाहरू नीतिहरू छन्, के तपाईँलाई लाग्छ यी नीति व्यवस्थाहरू चाहिँ पर्याप्त छन् अपाङ्गता भएका व्यक्तिहरूको सम्बन्धमा रहेर कुराकानी गर्नुपर्दा?
अवश्य नै पर्याप्त छैनन्, किनभने अझै पनि बडी अटोनोमीको कुराहरूमा अझै पनि केन्द्रित हुन सकिराखेको छैन। बडी अटोनोमीको पार्टमा शारीरिक स्वायत्तताको सवालमा यी सवालहरूले खासै आवाज उठाउन सकिराखेको छैन। अर्को भनेको चाहिँ एकदम ग्याप देखिएको भनेको चाहिँ पहुँचयुक्तताको कुरा, जसरी CRPDको धारा 9 अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको धारा 9 पहुँचयुक्तताको कुरा गरिरहँदा हाम्रा नेपालमा बनेका घरेलु ऐनहरूले पहुँचयुक्तताको सुनिश्चितताको कुरा गरिरहेको छैन। बृहत्तर यौनिकता शिक्षाको कुरा गरिरहँदा हाम्रा पाठ्यक्रमहरू, हाम्रा शिक्षा नीतिहरूले चाहिँ बृहत्तर यौनिकता शिक्षाभित्रको पहुँचयुक्तताको कुरालाई अझै पनि समाप्न सकिराखेको छैन। त्यसै गरेर अब हामीले अझै पनि अनलाइन प्लेटफर्महरू जुन डिजिटल एक्सेसिबिलिटीका कुराहरू गरिरहँदा यौनिकताको कुरालाई चाहिँ प्लेजरसँग जोडेर हाम्रो ऐन कानुनहरूले भनेको छैन। यौनिकताकै कुरा गर्दा पनि बच्चा जन्माउने जुन सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन अघि मैले छुटाएँ, त्यसले पनि अपाङ्गता भएको व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको कुरा त गरेका छ, तर विवाहसँग जोडेर मात्र यौनिकताका कुराहरू चाहिँ हाम्रा कानुनी उसमा चाहिँ धेरै नै छ। यौन तथा प्रजनन स्वास्थ्यको कुराहरू त्यो हुँदा हुँदै पनि धेरै कुराहरू चाहिँ अझै ग्याप छ।
हजुर, यसलाई कसरी पर्याप्त कसरी समावेशी पनि बनाउँदै लैजान सकिएला?
एउटा त अब संसदहरू जुन नीति निर्माताहरूलाई पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा चाहिँ सुसूचित गर्नु पर्यो कि एउटा विडम्बना चाहिँ के पनि हो भने अझै पनि नीति निर्माता संसदहरूले त जुन हाम्रो देशमा त अलिकति पहुँचमा पुगे मान्छेले त अरू समुदायबाट सिक्नलाई चाहिँ अलिक हिचकिचाउने परिपाटी छ नि त। हो त्यो हाइरार्की सेट हुने कुरा चाहिँ पहिलो कुरा भनेको चाहिँ सिक्ने प्रक्रियामा चाहिँ हाइरार्की सेट हुन भएन, हाइरार्की भन्ने कुरालाई चाहिँ इग्नोर गरेर त्यसरी चाहिँ समाधान गर्नु पर्यो एउटा भनेको। अर्को भनेको चाहिँ नीतिगत नीति निर्माताहरूले पनि अपाङ्गताको सवालमा नीति निर्माताहरूलाई चाहिँ सुसूचित गराउने खालका कार्यक्रमहरू सञ्चालन गरिनु पर्यो। पोलिसी रिभ्यू जस्ता डकुमेन्टहरू छन् जुन गैर सरकारी संस्थाहरूको तहबाट चाहिँ भइरहेका विद्यमान नीति नियम के छन्, त्यसका प्रावधानहरू के छन् र त्यसको सुनिश्चिततामा चाहिँ कस्तो खालका खाडलहरू छन् भन्ने कुरालाई एनालाइसिस गरेर एडभोकेसी ब्रिफहरू निर्माण गर्ने त्यस्ता खालका कार्यक्रमहरू सञ्चालन गरियो भने चाहिँ जति पनि नीतिगत प्रावधानहरूमा जुन किसिमका खाडलहरू छन् त्यस्तो खाडलहरूलाई चाहिँ पुर्न सकिन्छ होला जस्तो लाग्छ।
जस्तै यो अपाङ्गता भएका व्यक्तिहरूकै लागि भनेर चाहिँ छुट्टै खालका यौन तथा प्रजनन स्वास्थ्य अधिकारका नीतिहरू, कानुनहरू अनि उनीहरूको मानसिक स्वास्थ्यसँग जोडिएका नीति कानुनहरू चाहिँ किन आवश्यक हुन्छ? किन अन्य व्यक्तिको लागि भनौँ सबैका लागि बनाइएकै कानुन चाहिँ किन पर्याप्त हुँदैनन्? किन चाहिँ छुट्टै खालको नीतिहरू चाहिँ आवश्यक छ?
सबै नीति छुट्टै नै चाहियो भन्ने कुरा माग होइन है अपाङ्गता समुदायको, तर भइरहेका नीति नियमहरूले पनि अपाङ्गतालाई चाहिँ यदि प्रभावकारी रूपले चाहिँ सुने सबैको लागि भनिरहँदा चाहिँ त्यहाँ जब अपाङ्गता भन्ने शब्द नदेखिसकेपछि सबै भनेपछि त्यो जुन सिभियरिटी र जुन मार्जिनलाइजको त्यो विविधतालाई अनुसरण गरेर चाहिँ कार्यक्रम नगर्ने परिपाटी भएको कारणले चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको मानसिक स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्यका सवाललाई समेट्नको लागि चाहिँ छुट्टै खालको नीतिको चाहिँ आवश्यकता हो कि भन्ने हामीलाई महसुस भएको हो। यद्यपि नीति निर्माताहरूको र कार्यान्वयनकर्ताहरूको चाहिँ एटिट्युडनल बेरियर दृष्टिकोण जन्य अवरोधलाई हामीले हटाउन सक्ने हो र उहाँहरूबाट त्यो भएको अवरोधहरू हट्ने हो भने चाहिँ फेरि त्यो खालको चुनौती चाहिँ हुँदैन कि।
जति पनि अहिले भएका नीतिहरू कानुनी व्यवस्थाहरू छन् यी चाहिँ अब परिमार्जन हुँदै हुँदै यहाँसम्म आइपुगेका हुन् होइन, पहिलाको कम्पेरिजनमा र अहिलेको समयमा भएका यी नीतिहरू कम्पेयर गर्दा चाहिँ कतिको समयानुकूल हुँदै आएको चाहिँ पाइएको छ?
अब पहिला जुन हामी जन्मनुभन्दा अघिदेखिको र हामी जुन हामी सानो हुँदा बेलाको त्यो हेरिरहँदा जस्तै पहिला अपाङ्गता संरक्षण कल्याण अनि भनिरहँदा जुन अपाङ्गतालाई नि कल्याणकारी अवधारणाले हेरेर बनेका नीतिहरू भन्दा अहिले जब हामी अधि सिद्धान्त त भन्छु व्यवहार त अझ हुन बाँकी छ, सिद्धान्त त हामी र मानव अधिकारवादी अवधारणामा अपाङ्गताको अवधारणामा आइरहेको परिप्रेक्ष्यमा चाहिँ केही अवश्य भएको छ किनभने अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिमै आधारित भएर अपाङ्गता अधिकार ऐन आउनु, अपाङ्गता अधिकार नियमावली आउनु, त्यस्तै गरेर 10 वर्षे रणनीति अनि यौन तथा सुरक्षित मातृत्व तथा यौन प्रजनन स्वास्थ्य अधिकार जुन अधिकार ऐनमा पनि केही सवालहरू आउनु, नियमावलीमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर प्रावधानहरू आउनु भनेको परिष्कृत त भएका छन् तथापि यथेष्ट भने छैनन्। अझै पनि कहाँनिर ग्याप देखिन्छ भने सेवा प्रवेशको बेलामा हेल्थ वर्करहरूलाई दिने ट्रेनिङहरूका कुराहरू, किन कतिपय कुरा चाहिँ नीतिमा सुनिश्चित गर्नको लागि चाहिँ त्यहाँ केही कुराहरू कार्यान्वयन पनि हुनुपर्छ के, अपाङ्गता भएका व्यक्तिहरूलाई पौष्टिकताको सुनिश्चित गरिनेछ बोलिरहँदा नियमावलीहरूमा र कार्यक्रम योजनाहरूमा त त्यो कुराको रिफ्लेक्ट हुन पर्यो नि त। अहिले 16 योजना बनिरहँदा अपाङ्गताको सवालको अ पनि समावेश भएको छैन, भनिरहँदा योजनाहरू बनिरहँदा परिष्कृत चाहिँ छ तर अझै पनि ग्याप चाहिँ जस्तै स्वास्थ्य सेवा प्रवेश यौन तथा प्रजनन स्वास्थ्य जुन गाइनेकोलोजिस्टहरू जतिलाई पनि सेवा प्रवेशको बेलामा अपाङ्गताको सवालमा दिने ट्रेनिङमा अपाङ्गताको सवालको समावेश गर्ने कुराहरूको ल्याक छ, पोलिसीमा कुनै पनि नीति नियमले भनेको छैन, त्यस्तै गरेर करिकुलमहरू जुन बृहत्तर यौनिकता शिक्षाको जति पनि हाम्रो विद्यालय तहको करिकुलममा बृहत्तर यौनिकता शिक्षाभित्रको पौष्टिकतालाई इग्नोर गरिएको छ, जति पनि अझ नीति निर्माणमै भएका नीतिहरू बनाउँदा पनि जति पनि नीति बनेका छन् ऐन नियम नीति नियमहरू चाहिँ पिडिएफमा प्रीति फन्डमा राखेर वेबसाइटमा राखिएको छ, धेरै जुन प्रिन्ट डिजेबिलिटी भिजुअल इम्पेयर्डहरूलाई त्यो एक्सेसिबल छैन भनेपछि नीतिको सचेतना पनि छैन क्या। त्यही भएर हामीले चाहिँ नीति आउनु मात्रै ठुलो कुरो होइन क्या, त्यसको नीतिको विषयमा कसरी जानकारी गराइयो र त्यो नीतिको कार्यान्वयनको स्थिति कस्तो छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो।
अब यसलाई प्रभावकारी अझै बनाउँदै लैजानको लागि चाहिँ अपाङ्गता भएका व्यक्ति स्वयं होइन अनि अपाङ्गता नभएका व्यक्तिहरू, राज्य सबैको भूमिका चाहिँ कस्तो देख्नुहुन्छ हजुरले?
अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो सवाल के छ भनेर खोज अनुसन्धान गर्न प्रेरित हुन पर्यो किनभने तथ्यमा आधारित भएर एडभोकेसी हुनु पर्यो, त्यसै गरेर अपाङ्गता भएका व्यक्तिहरूको सवालमा कार्यरत सङ्घ संस्थाहरूले चाहिँ स्वास्थ्य कर्मीहरू नीति निर्माताहरूलाई लक्षित गरेर अपाङ्गता सचेतनाको तालिम त्यस्तै गरेर तथ्यमा आधारित वकालतका कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो, अन्य गैर सरकारी संस्थाहरू जसले यौन तथा प्रजनन स्वास्थ्यको सवालमा काम गर्नुहुन्छ ती संस्थाहरूले पनि जुन अन्य संस्थाहरूलाई डोनेसन दिइरहँदा पार्टनरसिप गरिरहँदा चाहिँ अपाङ्गता समावेशिता गरे नगरेको पनि एउटा सेलेक्सन क्राइटेरियामा चाहिँ मार्क्सले डिटरमाइन गर्ने खालको क्राइटेरियाहरू सेट गर्नु पर्यो, त्यस्तै गरेर जति पनि सरकारी तहबाट चाहिँ बन्ने नीति नियमहरू छ सरकारी तहबाट हुने कार्यक्रमहरूमा चाहिँ कार्यक्रम योजना बनिसकेपछि फिडब्याक दिन होइन योजना निर्माणकै प्रक्रियामा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गरिनु पर्यो, त्यस्तै गरेर संयुक्त राष्ट्र सङ्घहरू सङ्घीय निकायहरूले अहिले युएन डिजेबिलिटी इन्क्लुजन स्ट्राटेजी भनेर भनेको छ युएनडिआइएस त्यसलाई चाहिँ अनुसरण नीतिमा मात्र होइन कार्यान्वयनमा हुन पर्यो। जस्तै युएनएफपिएले यौन तथा प्रजनन स्वास्थ्यको सवालमा काम गरिरहँदा चाहिँ त्यहाँभित्र अपाङ्गता भएको व्यक्तिहरूलाई पनि हेर्नु पर्यो। त्यसको साथसाथै चाहिँ समग्र निकायहरू सरकारी निकाय घर सरकारी निकाय स्वास्थ्य चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ बेनिफिसियरीको रूपमा अथवा लाभग्राहीको रूपमा मात्र होइन विषय विशेषज्ञको रूपमा पनि पहिचान गर्न पर्यो। त्यो भयो भने स्वयं अपाङ्गता मैत्री सेवा कसरी प्रदान गर्ने भनेर अपाङ्गता भएको व्यक्तिहरूले पनि पृष्ठपोषण त दिन सक्ने थिए नि त। र अन्तमा मेरो समग्र रेडियो सुनेर बस्नुभएको पडकास्ट सुन्नुभएका महानुभावहरूलाई चाहिँ अनुरोध चाहिँ अपाङ्गता र यौनिकताको सवाललाई चाहिँ व्यवस्था नगरौँ, नीतिगत कुरामा मात्र होइन कार्यान्वयनको तर्फमा पनि ध्यान दिउँ र कन्भर्सेसन गरौँ, बहस गरौँ, तर यस्तो होला हामी अनुमानमा चाहिँ कार्यक्रम नीति नियम र योजनाहरू नबनाऊ।
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा मानसिक स्वास्थ्यको सवालमा नेपालमा रहेका नीति तथा कानूनका कुराहरू उल्लेख गराइदिनु भएकोमा, जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद।
भएका नीति तथा नियमहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै समय अनुसार तथा अपाङ्गताका प्रकार प्रकृति अनुसार परिवर्तन तथा समावेशी बनाउनु एकदमै आवश्यक छ, किनकि पुरानै नीति नियम तथा कानूनले अहिलेको समस्या सम्बोधन नगर्न पनि सक्छ। अन्त करुणा
एकदमै हो सविता, र आज हामीले गुलाबी सम्भागमा अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा मानसिक स्वास्थ्यको सवालमा रहेका नीति नियम तथा कानून र समावेशिताको बारेमा गरेको छलफल तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेको कुरा हामीलाई इमेल मार्फत भन्न हाम्रो इमेल ठेगाना छ gulabisambad@gmail.com र सामाजिक सञ्जालहरूमा तपाईँले गुलाबी सम्वाद सर्च गरेर पनि हामीसँग कनेक्ट हुन सक्नुहुनेछ।
त्यस्तै हाम्रा नयाँ तथा पुराना एपिसोडहरू हाम्रो अनलाइन प्लेटफर्म anchor.fm र हाम्रो पात्र एपमा पनि सुन्न सक्नुहुन्छ। सँगै हाम्रो वेबसाइट www.gulabisambad.com बाट पनि सुन्न सक्नुहुन्छ। अनि आफ्ना यौन तथा प्रजनन स्वास्थ्य कार्डसँग सम्बन्धित भोगाईहरू हामीलाई पठाउन पनि सक्नुहुन्छ।
त्यसबाहेक देशभरिका विभिन्न 48 रेडियो स्टेशनबाट पनि पडकास्ट सिरिज गुलाबी सम्वाद प्रसारण भइराखेको छ। ती रेडियो स्टेशनबाट पनि हामीलाई सुन्नुहोला र आफ्नो प्रतिक्रिया पठाउन नबिर्सिनुहोला भन्दै अर्को हप्ता हामी फेरि आउनेछौ। त्यतिन्जेलसम्मको लागि टाटा बाई बाई।